को मिलता है अहले हक को शहादत का रास्ता,
मिलता है अहले हक को शहादत का रास्ता।
اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على اشرف الانبياء والمرسلين وأهل بيته الطيبين الطاهرين واللعنة الدائمة الباقية على أعدائهم أجمعين من يوم ظلمهم إلى قيام يوم الدين أما بعد۔ میرے لیے یہ سعادت ہے کہ یہاں پر حاضری دوں اور آپ لوگوں سے اس حوالے سے کچھ باتیں ہوں۔ ظاہر ہے کہ جو بزرگان مجھے یہاں پر نظر آ رہے ہیں یہ میرے لیے بہت محترم ہیں، ان میں سے بعض ہمارے دوست ہیں، بعض سے ہماری گفتگو رہی ہے، بعض اتنے آشنا چہرے نہ بھی ہوں لیکن جگہ بہرحال روحانیت سے وابستگی کی وجہ سے ایک تعلق اور ایک وابستگی ہے، مگر میں مطمئن ہوں آپ میں سے کوئی بھی کھاردر کا نہیں ہے اور اس اعتبار سے میں اپنے آپ کو خوش نصیب سمجھتا ہوں۔ ظاہر ہے کہ آپ جس علاقے میں رہے ہوں گے، جہاں پر آپ کا بچپن گزرا ہوگا، وہ علاقہ وہ محلہ آپ کو بہت عزیز ہوگا۔ اس اعتبار سے مجھے میرا محلہ واقعاً بہت عزیز تھا اور میں نے عذرائے مزاح بعض دفعہ مجالس کے اندر بھی اپنے ان دوستوں کو مخاطب کرتے ہوئے کہ جو کھاردر سے ناواقف ہیں، میں ان کو کہا کرتا تھا اور کہا کرتا ہوں کہ الکھاردر مل کھاردر وما ادراک مل کھاردر، کہ کھاردر اور کھاردر کیا ہے، وما ادراک مل کھاردر، کہ کاش تمہیں معلوم ہوتا تم جان پاتے کہ کھارا در کیا ہے۔ تو وہ کھارا در جو ہم نے دیکھا اور جس میں ہمارا بچپن گزرا، جوانی کی سرحدوں میں ہم نے وہیں پر قدم رکھا، شعور کی سرحد میں وہیں پر داخل ہوئے اور وہاں پر جو ماحول میں نے دیکھا، میں اس کو کبھی فراموش نہیں کر سکوں گا۔ میرے لیے ناقابل فراموش وہ لمحات ہیں، وہ فضا کہ جس کے اندر ممکن ہے کہ مالی اعتبار سے تنگ دستی ہو، مفلسی بھی ہو، شاید غربت بھی ہو، شاید فیسیلیٹیز کے اعتبار سے اتنا کمفرٹ بھی نہ ہو، مگر وہ جو روحانیت وہاں پر میں نے محسوس کی، میں اس کو کبھی بھول نہیں سکتا۔ وہ دروس کے جو مختلف امام بارگاہوں کے اندر ہوا کرتے تھے، جو مجلسیں ہوا کرتی تھیں، جو عزاداری کے جلوس نکلا کرتے تھے، اور اسی طریقے سے جو نماز جمعہ ہوا کرتی تھی اور وہاں پر جو پروگرامز ہوا کرتے تھے، وہ میرے لیے واقعاً زندگی بھر مشعل راہ رہیں گے۔ اسی میں میں مظفر کرمانی صاحب کو بھی کاؤنٹ کرتا ہوں۔ شہید مظفر کرمانی ان افراد میں سے تھے کہ جنہوں نے مجھے بہت انسپائر کیا تھا، خاص طور پر ان کا سٹانس، یعنی وہ چیزیں کہ شاید میں نے مائک سے اس سے پہلے کبھی بیان نہیں کی، لیکن نجی نشستوں کے اندر میں کئی دفعہ اپنے دوستوں سے اس موضوع کے اوپر گفتگو کیا کرتا تھا، کیا کرتا ہوں، آج بھی اس کا اظہار کرتا ہوں اس پروگرام کے توسط سے، کہ جو ان کا اسٹانس تھا، جو ان کا بولنے کا انداز تھا، جو ان کا ایکسپریس کرنے کا انداز تھا اور جو اس کے اندر بہادری کا ایلیمنٹ تھا، وہ انصاف کی بات یہ ہے کہ مجھے بہت زیادہ انسپائر کرتا تھا۔ مجھے محفل جعفری کھاردر یاد ہے کہ جہاں پر ہم لوگ راؤنڈ ٹیبل کے کلاسز کے بعد بیٹھے ہوئے تھے اور ایک مرتبہ وہ تشریف لائے تھے اور انہوں نے مختلف چیزوں کے اوپر بات کی تھی۔ ظاہر ہے کہ وہ سکہ بند عالم نہیں تھے، یعنی آپ بھی جانتے ہیں، میں بھی جانتا ہوں، ہم سب جانتے ہیں کہ انہوں نے باقاعدہ کوئی حوزہ علمیہ سے تعلیم حاصل نہیں کی تھی، اور کئی مرتبہ ایسا ہوتا ہے کہ ایک شخص اپنے مشاہدات کی قوت کی وجہ سے، اپنے روحانی ارتقاء کی وجہ سے، علماء کی مجالست کی وجہ سے، علماء کے ساتھ اٹھنے بیٹھنے کی وجہ سے، وہ اس پوزیشن میں آ جاتا ہے کہ چیزوں کو گراسپ کرنے لگتا ہے۔ اور وہاں پر پھر واقعاً مجھے وہ حدیث بھی یاد آتی ہے کہ العلم نور یخسف اللہ فی قلب من یشاء، کہ علم ایک نور ہے کہ جیسے پروردگار علم جس کے دل میں چاہتا ہے ڈال دیتا ہے، اور اسی طریقے سے وہ جو فہم فراست کسی چیز کو انڈرسٹینڈ کرنے کی صلاحیت، جس کے بعد ایک انسان ویژنری بن جاتا ہے، کافی دور تک اس کی نظر جا رہی ہوتی ہے۔ مجھے حج بھی یاد ہے، ایک وہ حج تھا کہ جس میں مظفر کرمانی صاحب اور ہم لوگ ایک ساتھ تھے۔ اتفاق ایسا ہے کہ قافلے تو الگ الگ تھے، بلکہ وہ ابتداءً کسی قافلے کے ساتھ آئے بھی نہیں تھے، اس زمانے میں اس بات کے امکانات ہوتے تھے، ممکن ہے کہ بہت سارے وہ احباب کہ جو اب جاتے ہیں حج پر، تو ان کو اس بات کا اندازہ نہ ہو کہ میں کیا کہہ رہا ہوں، مگر اس زمانے میں اس طرح کا ایک پروویژن ہوتا تھا کہ بہت سارے افراد اپنے طور پر، بلکہ گورنمنٹ اسکیم میں تو آج بھی اس بات کی گنجائش ہوتی ہے۔ تو مجھے یاد ہے کہ ایک مرتبہ حج پر بھی वो किसी काफ़िले के साथ नहीं आए थे, पर जब वहाँ पहुँचे तो उन्होंने एक काफ़िले को ज्वाइन किया, तो वहाँ पर भी उनके साथ हमारी कुछ नशस्तें हुई, बातचीत हुई, तो मुझे और भी ज़्यादा अंदाज़ा हुआ कि कितनी गहराई उनके अंदर पाई जाती है और कितना दर्द उनके अंदर पाया जाता है। यानी ये दूसरी सिफत है कि जिसको मैं यहाँ पर क्लब करना चाहूँगा और उसके साथ शामिल करना, कंपाउंड करना चाहूँगा, कि एक उनकी बहादुरी और एक उनका एहसास दर्द। कई मरतबा इंसान बहादुर होता है मगर वो बहादुरी दुरुद भेजेगा मोहम्मद व आले मोहम्मद पर। अब ये हम क्या करें, अल्लामा सजाद महदवी साहब को किस तरीके से मजबूर करेंगे, वो भी अमामा पहना करें, उसको क्या करें। अब हम नहीं पहनते थे तो बहुत सारे बुजुर्गान हमसे शिकवा करते थे, नाराज़ होते थे कि आप नहीं पहनते, आप नहीं पहनते। अब हमने पहनना शुरू कर दिया तो हमें अपने सीनियर्स नज़र आते हैं कि जो नहीं पहनते, तो उसके लिए क्या किया जाए। तो क़रारदाद कोई मंजूर करवाइए या कुछ ऐसा कीजिए कि जिसके बाद हमारे सीनियर दोस्त जनाब मौलाना सजाद महदवी साहब भी बहरहाल दुरूद भेजिएगा मोहम्मद व आले मोहम्मद। अल्लाह तो मैं इन दो सिफात को ख़ास तौर पर हाईलाइट करना चाहूँगा, एक उनका बहादुर होना, दूसरे उनके दर्द का एहसास करना। यहाँ इस नुक्ते पर या इस मंजिल पर मैं ख़ास तौर पर उस किताब की तरफ आपको ज़रूर मुतवज्जे करूँगा। ज़िंदगी में बाज़ ऐसे टर्निंग पॉइंट्स आते हैं कि जो इंसान के लिए वाक़ियन एक फ़िक्र को बदल देने वाले होते हैं। एक किताब है शहीद मुतहरी अलल्लाह मक़ामहू की, जिसका नाम है इंसान कामिल। इस किताब को मैं अपनी ज़िंदगी के लिए एक टर्निंग पॉइंट समझता हूँ। मैंने इसका मुतालिया बरसों पहले किया था, बरसों पहले, मगर मैं आज तक उन लम्हात को याद करता हूँ कि जब मैंने उस किताब का मुतालिया किया था तो मेरे सोचने का जाविया बिल्कुल तब्दील हो गया 180 डिग्री पर। उसमें शहीद मुतहरी ने इसी दर्द के पॉइंट को फोकस किया था और इंसान के कमाल में इसको बुनियादी फैक्टर करार दिया था। जो उर्दू ट्रांसलेशन इसका अवेलेबल है, अगर मैं गलती नहीं कर रहा तो उसका ये तीसरा चैप्टर, उसमें उन्होंने दर्द के इस फैक्टर को डिस्कस किया था कि जिसमें जितना ज़्यादा दर्द होगा, दर्द का एहसास जितना ज़्यादा वो करता है, उतना ही ज़्यादा वो शख्स इंसान कामिल है। ये जो शहादत की जो बहस इस वक्त सारी हो रही है ना, इसको भी आप इसके साथ जोड़ कर देखिए। एक इंसान दर्द का एहसास भी करता है मगर बहादुर नहीं है तो शहादत उससे कोसों दूर है। एक इंसान बहादुर है मगर ये कि उसके अंदर वो दर्द नहीं है तो फिर मैं नहीं जानता कि वो फ़ी सबीलिल्लाह वाली शर्त को कितना पूरा कर पाएगा, जो अभी थोड़ी देर पहले बहस भी हो रही थी। अगर आप इन दोनों चीज़ों के ऊपर गौर फरमाइए कि ला तअसबन्नल्लज़ीना क़ुतिलू फ़ी सबीलिल्लाह, तो ये फ़ी सबीलिल्लाह इसको हम कैसे डिफ़ाइन करते हैं और कैसे जस्टिफाई करते हैं। एक इंसान है जब वो मैदान में जा रहा है तो बेशक उसने मैदान में जाकर अपनी जान कुर्बान कर दी, तो इसका मतलब ये है कि जिस चीज़ के लिए वो अपनी जान कुर्बान कर रहा है कम से कम इतना तो तय है कि वो अपनी जान के मुकाबले में उसको अरफा समझता है। जैसे कि जब आप किसी चीज़ को बेच रहे होते हैं और किसी चीज़ को ख़रीद रहे होते हैं तो आपकी नज़र में जिस चीज़ को आपने ख़रीदा है उसकी अर्जिश ज़्यादा है और जिस चीज़ को आपने बेच दिया है उसकी अर्जिश या उसकी वैल्यू कम है। एक वो शख्स है कि जो सामने से मुकाबला करने के लिए आया है वो भी तो अपनी जान कुर्बान कर रहा है। यानी गौर कीजिए इस बात के ऊपर कि वो शख्स जो सामने से लड़ने के लिए आया है तो कत्ल तो वो भी हो रहा है मगर उसको तो हम इस्तेलाह में शहीद नहीं कह रहे। ऐन मुमकिन है कि वो बहादुर भी बहुत हो, ज़रूरी नहीं है कि वो बहादुर ना हो, ऐन मुमकिन है कि वो बहादुर भी हो। यानी बहादुर जो मुस्तमल माना है उसके एतबार से तो वो शख्स है कि जो जान हथेली पर लेकर आ गया, अपनी ज़िंदगी को रिस्क पर रखता। ज़िंदगी को रिस्क पर रखने वालों की अगर आप फहरिस्त बनाएंगे तो फहरिस्त बहुत तूला नहीं है। यानी वो शख्स के जो डाका डालता है वो भी अपनी ज़िंदगी को रिस्क पर रखता है। वो शख्स के जो रहजनी करता है क्या वो अपनी ज़िंदगी को रिस्क पर नहीं रखता? यकीनन उसकी ज़िंदगी भी रिस्क पर। अच्छा, अब आ जाइए कि दो फौजें हैं जो आपस में लड़ रही हैं, इधर वाला जो मैदान में आकर ललकार रहा है और सामने वाला जो ललकार रहा है, तो ये दोनों ही अपनी अपनी जानों को कुर्बान करने के लिए आ गए। अगर इनमें से कोई एक फरार इख्तियार करता है तो हम उसको बुजदिल कह देंगे, लेकिन फ़र्ज़ कीजिए कि साबित कदमी के साथ ये भी लड़ रहा है, साबित कदमी के साथ वो भी लड़ रहा है, ये फरार इख्तियार नहीं करता, वो भी फरार इख्तियार नहीं करता, इसका मतलब ये है कि कुछ ना कुछ जसूर, कुछ ना कुछ जरी तो वो भी है। ज़िंदगी को तो उसने भी दाव पर लगा दिया, तो वो कौन सा एलिमेंट है जो यहाँ पर माइनस हो गया जिसकी वजह से हम उसको शहीद नहीं कहते? वो इस आयत का मिसदाक नहीं बनता। ये फ़ी सबीलिल्लाह बहुत इंपॉर्टेंट है ब्रदर अज़ीज़। उसने भी किसी चीज़ को अपनी जान के मुकाबले में ज़्यादा वैल्यू दी है, तब वो अपनी जान कुर्बान कर रहा है। करबला में जहाँ पर 72 शहदा की कब्रें हैं जिनको वहाँ पर दफन किया गया है, तो उसी करबला के अंदर हम जानते हैं कि वो अफराद भी तो दफन हुए थे कि जिनको उमर साद की फ़ौजियों ने अपने हाथों से दफन किया था। उनके दफन होने से क्या फ़र्क पड़ा? कुछ भी नहीं। ना करबला की ज़मीन पर कोई फ़र्क पड़ा और ना ही उनके स्टेटस में कोई फ़र्क पड़ा। मर तो वो भी गए, उनको हम मुर्दा कहेंगे। इसके मुकाबले में दूसरे अफराद हैं कि जो इस दुनिया से जा रहे हैं और वो इस आयत का मिसदाक बन रहे हैं टू द एक्सटेंट कि आप ज़रा देखिए कि ये अल्फाज तो शहदाए करबला के लिए उमूमी तौर पर आए कि तिब तुम वताबत अर्दुल लतीफ़िया दुफिन तुम वफुस तुम फौजन अजीम फया लई तनी कुन तुम आकुम फूज माकुम कि तुम खुद भी तिब तुम पाक व पाकिज़ा और तुम्हारी बरकत से ताबत अर्दुल लतीफ़िया दुफिन तुम कि जिस ज़मीन के अंदर तुम दफन किए गए वो ज़मीन भी पाक व पाकिज़ा। यानी यहाँ पर ख़ास इमाम हुसैन का जिक्र नहीं हो रहा, यहाँ पर ख़ास हज़रत अबुल फजल अब्बास का जिक्र नहीं हो रहा, यहाँ पर जिक्र हो रहा है आम शहदा का जो करबला के शहदा हैं। मगर करबला के शहदा में शामिल होने की वजह से वो कितने ख़ास हो गए कि ज़मीन की जो तहारत है उसके अंदर इन सब का हवाला दिया जा रहा है। तो ये फ़ी सबीलिल्लाह कितना इम्पॉर्टेंट है, ये कितना अहम बन जाता है। और इसीलिए इसमें फिर हम देखते हैं कि जो जहाद दिफाई है उसका मामला तो खैर बिल्कुल अलग है, लेकिन जहाद इब्तदाई उसके अंदर मासूम का इज़्न हो या कम से कम अगर गैबत इमाम है तो नायब इमाम का जो इज़्न है वो क्यों इतना मोतबर बन जाता है, ताकि ये तयक्कुन और ये यकीन हासिल हो सके कि ये जो जहाद किया जा रहा है वो फ़ी सबीलिल्लाह है, वाकई ये अल्लाह की राह में है, ये किसी और वजह से नहीं है। और फिर इसको अगर आप एक्सप्लोर करना चाहते हैं और इसको मज़ीद देखना चाहते हैं तो यकीनन ज़ाहिर के बुज़ुर्गान के सामने तो ये जसारत है, मगर मैं अपने नौजवान दोस्तों को दो किताबों की तरफ ज़रूर मुतवज्जे करूँगा। उसमें से एक तो शहीद मुतहरी ही की किताब है जिसका नाम भी वही है, फ़लसफ़ा शहादत। मुख्तसर किताब है मगर मानी के अतबार से बहुत अजीम किताब है, वाकन बहुत अजीम किताब है। उस किताब का मुतालिया फ़लसफ़ा शहादत के फहम के लिए मेरा ख़्याल है कि बहुत ज़रूरी है। और दूसरी किताब कि जो किताब की शक्ल में भी शाया तो हुई मगर मजमूए तकारीर में तो यकीनन मौजूद है, और वो हज़रत आयतुल्लाह अल-उज़्मा अल्लामा सैयद अली नक़ी नक़्न साहब अलैहि मक़ामहू की किताब, और उसका भी उन्वान है हयात जावेद, फ़लसफ़ा शहादत के नाम से भी और हयात जावेद के नाम से भी, कि जिसके अंदर वाक़ान अल्लामा सैयद अली नक़ी साहब ने बहुत कमाल किया और मुख्तलिफ उन आयतों को डिस्कस किया और जो शहादत का फ़लसफ़ा है उसके ऊपर गुफ्तगू फरमाई। चूँकि बहस मैंने मुज़फ़्फ़र गिरमानी साहब से शुरू की थी और खारादर के माहौल के ज़िमन में उनको डिस्कस किया था, और मैंने इन दो सिफतों को आपके सामने बयान किया कि सिर्फ बहादुरी नहीं, बहादुरी के साथ दर्द का एहसास, और ये दर्द का एहसास जब परवरदिगार आलम की नस्बत से होता है तो इंसान मारिफत की किसी मंजिल पर पहुंचता है और फिर वो उसके लिए स्टेप लेने के लिए तैयार होता है, वो एफर्ट करने के लिए तैयार होता है, यानी इनर्ट नहीं बैठा रहेगा। ये नहीं है कि वो साके तो जामद बैठा रहे, फिर उसके बाद वो कुछ ना कुछ कोशिश करता है। कितनी करता है? ला युकल्लिफुल्लाहु नफ्सन इल्ला वुसअहा, अल्लाह ने किसी को उसकी वसअत से ज़्यादा जिम्मेदारी नहीं दी, तो जितनी उसकी गुंजाइश है उसके मुताबिक जब वो कोशिश करता चला जाता है तो फिर परवरदिगार का लुत्फ व करम कि ला इन शकर तुम लाजीदन्नको, कि अगर तुम खुदा का शुक्र अदा करोगे तो हम यकीनन उसमें इजाफा करेंगे। उसका नतीजा ये निकलता है कि इंसान के ज़र्फ के अंदर वसअत पैदा होती है, जब उस वसअत के अंदर फैलाओ वो महसूस करता है तो उसी एतबार से उसकी तकलीफ़ भी बढ़ती जाती, तकलीफ़ से मेरी मुराद रिस्पॉन्सिबिलिटी जो उसकी ज़िम्मेदारी है वो भी बढ़ती चली जाती, फिर वो मज़ीद अदा करता है तो ये फिर शुक्र नेमत का एक अंदाज़ होता है, उसके ज़र्फ में मज़ीद वसअत पैदा होती है और एक अगले मरहले के लिए वो अपने आप को तैयार करता है, और वहाँ पर भी वो खामोश नहीं बैठा रहता, वो काम करता रहता है। बुनियादी तौर पर ये चंद स्टेप्स हैं, इन स्टेप्स की तरफ मेरे दोस्त तवज्जो करें कि वमा अलर रसूल इल्लल बलागुल मुबीन, कि रसूल की ज़िम्मेदारी पैगाम को साफ साफ पहुंचा देना है। एक यहाँ पर अगर आप नोट करें कि तो रसूल की ज़िम्मेदारी सिर्फ पैगाम को साफ साफ पहुंचा देना, रसूल की ज़िम्मेदारी पैगाम को साफ साफ पहुंचा देना, इसका मतलब क्या है कि ज़बरदस्ती करके मनवाना ये रसूल की ज़िम्मेदारी नहीं। वन नंबर टू, रसूल ने पैगाम पहुँचाया, रिएक्शन क्या होगा? दो में से एक बात है, या वो कबूल कर लेंगे या वो रद्द कर देंगे या वो खामोश हो जाएंगे, वो कहेंगे हम गौर कर रहे हैं। अगर वो कबूल कर लेते हैं तो वो जमात में शामिल हो जाएंगे, अगर वो रद्द कर देते हैं تو ظاہر ہے کہ وہ مخالفین میں شامل ہو جائیں گے جن کو کافر کہا جاتا ہے، یا وہ سکوت اختیار کریں گے، وہ کہیں گے ہم غور کر رہے ہیں. یہ جو غور کر رہے ہیں ان افراد کے ساتھ بھی ڈائیلاگ ہو سکتا ہے، ان افراد کے ساتھ بھی ڈائیلاگ ہو سکتا ہے کہ جنہوں نے ریفیوز کر دیا. مگر جنہوں نے ریفیوز کر دیا ہے اگر وہ صرف اور صرف ڈائیلاگ تک بات کو رکھیں تو کوئی پرابلم نہیں ہے. اس کو کہتے ہیں پرامن بقائے باہمی، کہ آپ نے قبول نہیں کیا، اسلام نے اعلان کیا لا اکراہ فی الدین، پیغام کو صاف صاف پہنچائیں گے، مجبور نہیں کریں گے، ہم تمہیں مجبور نہیں کریں گے. اسٹیپس کو ذہن میں رکھیے گا. رسول کی ذمہ داری ہے پیغام کو صاف صاف پہنچا دینا، ون. نمبر ٹو، جب اس پیغام کو پہنچا دیا گیا تو یا قبول کر لیا جائے گا، یا رد کر لیا جائے گا، یا سکوت اختیار کیا جائے گا. قبول کر لیا تو یہ جماعت میں شامل ہو گیا، رد کر دیا تو وہ کافر ہو گیا. جو سکوت اختیار کر دیا گیا وہ بھی کافر کے حکم میں ہے، لیکن بہرحال اس کو ٹائم دینے کا مطلب یہ ہے کہ کنونس کرنے کا امکان زیادہ ہے، اس کے ساتھ ڈائیلاگ زیادہ رہے گا، اس کے ساتھ بھی ڈائیلاگ ہوگا. ایک وہ منزل آتی ہے کہ جہاں پر سامنے والا سننے کے لیے بھی تیار نہیں ہے. یہاں پر قرآن مجید ہمیں ایک دستور دیتا ہے کہ لکم دینکم ولی دین، کہ تمہارا دین تمہارے لیے، ہمارا دین ہمارے لیے. یہ بھی پرامن بقائے باہمی کا ایک اور انداز ہے کہ اگر وہ کفر پر بھی باقی رہنا چاہے تو اعلان کر دو کہ اے کفر اختیار کرنے والو، لا عابد ما تعبد، میں اس کی عبادت نہیں کرتا کہ جس کی تم عبادت کرتے ہو، تم اس کی عبادت نہیں کرتے کہ جس کی میں عبادت کرتا ہوں، نہ میں اس کی عبادت کرنے والا ہوں جس کی تم عبادت کرتے ہو، نہ تم یہ عبادت کرو گے کہ جو میں عبادت کرتا ہوں. تو پھر آخر میں کیا لڑیں کا کہ نہیں. لکم دینکم ولی دین، تمہارا دین تمہارے لیے، ہمارا دین ہمارے لیے. یہ ایک اور اسٹیپ. پھر اس کے بعد اگلا مرحلہ آتا ہے کہ جہاں پر سامنے والا اپنی حقانیت کے اوپر اتنا اصرار کرتا ہے کہ تاثر یہ دینے کی کوشش کرتا ہے کہ نہیں حق تو اس کے ساتھ ہے. یہاں پر درمیان میں ہم ایک مباہلے کے پروویژن کو محسوس کرتے ہیں، جس کو آپ دیکھیں گے کہ فمن حاج جگہ فی من باد ما جا کا من العلم فقل تعالو ند و اپنا آنا و اپنا حقوں و نسا آنا و نسا کو و انفسنا و انفسکم ثم نبتئل فنجعل لعنت اللہ علی الکاذبین. اگر وہ اس پر اصرار کرے تو یہ والا پروویژن موجود ہے. یعنی ایک تو وہ ہے کہ وہ قبول نہیں کرتا بیٹھ گیا، لیکن نہیں، اگر وہ اصرار کرتا ہے کہ ہم تو میدان روحانیت کے شہ سوار ہیں، ہم حق پر ہیں، اگر وہ تلوار نہیں چلانا چاہتا تو یہاں پر بھی تلوار نہیں چلائی جائے گی، یہاں پر بھی میکسیمم مباہلے کی بات کی گئی جو ہم تاریخ اسلام کے اندر دیکھتے ہیں. لیکن اگر اگلا مرحلہ آ جائے اور وہ یہ ہو کہ وہ سامنے سے کہے کہ نہیں جناب، کون سے لکم دینکم ولی دین، ہم تمہیں تمہارے پیغام کو بھی قبول نہیں کرتے، تمہاری جماعت میں بھی شامل نہیں ہوتے، اس کو رد کرتے ہیں، مباہلہ بھی نہیں کرتے، اور ساتھ ہی ساتھ ہم تلوار نکال کے تم سے لڑنے کے لیے آمادہ ہیں، آپ مجھے بتائیے یہاں پر اور آپشن کیا رہتا سوائے اس کے کہ انسان امن کی کوششوں کے بعد اس شخص کو جواب دے. کیا یہ پہلا آپشن ہوگا؟ جواب جی نہیں. اس میں بھی ریزسٹنس ہے، اسی لیے آپ دیکھیں گے سورہ نساء کی وہ آیت کہ الم ترى الى الذين قيل لهم كفوا ايديكم واقيموا الصلاه واتوا الزكاه، یہ سورہ نساء میں، کہ حبیب کیا آپ نے ان کو نہیں دیکھا کہ جن سے یہ کہا گیا کہ اپنے ہاتھوں کو ابھی روک لو، نماز قائم کرو، زکوٰۃ دو. ان کو بہت برا لگا کیونکہ وہ کہہ رہے تھے کہ ہمیں مرنے کی اجازت دو، میدان میں جانے کی اجازت دو. فلما كتب عليهم القتال، اس وقت ان کو برا لگا، لیکن جب بعد میں ان کے اوپر قتال کو واجب کر دیا گیا، اذا فریق منهم یخشون الناس كخشية الله، تو ان میں کا ایک گروہ جو بڑی بڑی باتیں کر رہا تھا، ایک گروہ لوگوں سے ایسے ڈرنے لگا کہ اتنا ڈر تو ان کے دل میں خدا کا بھی نہیں تھا. آپ نے غور فرمایا تو اس کا مطلب کیا ہوا کہ وہ افراد کے جو لڑ بھی رہے ہیں تو پہلے مرحلے میں ان کے ساتھ بھی انگیج کر کے اپنے آپ کو پوری طریقے تیار تو کرو، اتنی روحانیت تو اپنے اندر پیدا کرو کہ جس کے بعد مقابلہ کرنے میں بھی مزہ آئے. پھر اس کے بعد وہ منزل آتی ہے جو سورہ حج کے اندر پروردگار عالم نے بیان فرمایا کہ اوزنا للذین یقاتلون بانہم ظلموا وان اللہ علی نصرہم لقدیر، جس کے بارے میں محققین نے یہ لکھا کہ جہاد کے حوالے سے جو آیتیں نازل ہوئی ہیں ان میں یہ سب سے پہلی آیت ہے. اس کا مزاج خود بتا رہا ہے، ایک تو جنگ بدر کے پس منظر میں، پھر اس کے بعد اوزنا، اس کا مطلب یہ کہ اس سے پہلے اجازت نہیں تھی. اوزینا اجازت دی جاتی ہے ان لوگوں کو، یقاتلون جن کے ساتھ قتال کیا جا رہا ہے، بے انہم ظلموا، اس لیے کہ ان پر ظلم کیا گیا. आप देख रहे हैं ये पैसिव वॉइस, इनसे कताल किया जा रहा है, इन पर जुल्म किया गया। इन अल्लाह अला नसरहिम लकदीर, और अल्लाह यकीनन इनकी नुसरत पर कादिर। और अगर ये मैदान में ना जाए तो फिर बेफिक्र रहो कि दूसरे अफराद किसी इबादत खाने में जाकर इबादत भी अंजाम नहीं दे पाएंगे, जिसका खुलासा मैं अर्ज़ कर रहा हूँ कि ना कोई गिरजा बाकी बचेगा, ना कोई दूसरी इबादतगाह बाकी बचेगी, ना मस्जिद, कुछ भी बाकी नहीं बचेगा। इससे कि जो दूसरे अफराद हैं दहशतगर्द हैं, वो अपने उस दहशतगर्दी के एजेंडे के अंदर पूरी तरीके से तन मन धन की बाजी लगाए हुए हैं। जरी जसूर किसी न किसी अंदाज में वो हैं। दुरुस्त है कि वो अपनी जान जो दे रहे हैं वो फी सबीलिल्लाह नहीं है, लेकिन बहरहाल जान तो दे रहे हैं। अब इसके मुकाबले में अगर बिल्कुल इनर्ट होकर बैठे रहोगे तो उसका नतीजा क्या निकलेगा? उसका नतीजा ये निकलेगा कि अगर कोई शख्स ये समझता है कि वो मस्जिद में जाकर सुकून के साथ इबादत कर पाएगा, नहीं कर पाएगा। अगर वो समझता है कि वो सुकून से आज़ादारी कर पाएगा, नहीं कर पाएगा, वो कुछ भी नहीं कर पाएगा। अगर साइलेंस इख्तियार किया जाए, और सिर्फ साइलेंस इख्तियार किया जाए, एक होता है हकीमाना साइलेंस और एक होता है मेयर साइलेंस। दिस इज नॉट रिएक्शन माई डियर, ये तो जवाब नहीं हुआ। तो एक जिंदा कौम वही होती है कि जो उस दर्द को पूरी तरीके से महसूस करे, सिर्फ जज्बात से मगलूब भी ना हो, लेकिन जज्बात से मगलूब ना होने के बावजूद इतना फहम रखती हो, इतनी जहानत रखती हो कि उसे मालूम हो किस तरीके से रिएक्ट करना है, कब रिएक्ट करना है, कितना रिएक्ट करना है, किस कैलकुलेशन के साथ उसको रिएक्ट करना है। ये तमाम तर चीज़ें विजडम कहलाती हैं। इन सब को मिलाकर अगर आप एक लफ्ज़ के अंदर बयान करें तो इसको कहते हैं हिकमत। तो इंसान के अंदर बेशक बहादुरी भी बहुत ज़रूरी है, इंसान के अंदर दर्द भी बहुत ज़रूरी है कि वो दर्द का एहसास करे ताकि वो अपनी बहादुरी को चैनलाइज कर सके, और नंबर तीन हिकमत भी बहुत ज़रूरी है कि उसको पता हो कि उसको कब रिएक्ट करना है, कितना रिएक्ट करना है और कैसे रिएक्ट करना है। अगर इन तीनों हवालों से कहीं इफरात हो जाए या तफरीत हो जाए तो शायद रिज़ल्ट वो नहीं आ पाएगा कि जो मकसूद था। वो कुर्बानी पसंदीदा होगी बेशक उस जज्बे की वजह से कि जो उसके पीछे कार फरमा है, मगर उस कुर्बानी को मौसर बनाने के लिए, उसका इम्पैक्ट बढ़ाने के लिए, जिसको आप इम्पैक्ट वैल्यू कहते हैं, उसके लिए फिर ज़रूरी होगा कि इसमें इन तीनों चीज़ों को देखा जाए इक्वल प्रोपोर्शन के साथ हो। आप शरबत जब किसी को पेश करते हैं, लाल शरबत, तो उसमें पानी भी होना चाहिए, उसमें शरबत भी होना चाहिए। पानी के अंदर अगर आप सिर्फ दो कतरे शरबत के डाल देंगे तो ज़ाहिर है कि कुछ ना कुछ मिलाया तो है, मगर वो मज़ा तो नहीं आएगा। और अगर लाल शरबत की पूरी बोतल के अंदर आप चार कतरे पानी के डाल देंगे और लाकर रख देंगे, उसको भी पीने में शरबत वाला मज़ा नहीं आएगा। तो सही तनासुब या सही प्रोपोर्शन वो बहुत ज़रूरी होता है। बहरहाल हमारे शहदा सैयदुल शहदा के साथ मशहूर हैं इंशाअल्लाह, दुआ है परवरदिगार आलम की बारगाह में कि शहीद मुजफ्फर हों, दीगर हमारे दोस्तों बरादरान हों कि जिन्होंने शहादत का ताज अपने सरों पर सजाया, परवरदिगार आलम हम सबको उनसे इंस्पिरेशन लेने की तौफीक अता फरमाए। और ऐ परवरदिगार, जैसा कि रिवायतों के अंदर आया, जैसा कि अहदीस के अंदर आया कि जो शहीद होता है वो शफी होता है, परवरदिगार आलम इन शहदा की शफात हम सबको नसीब फरमाए, और इन शहदा को दर्जात की बुलंदी के लिए आले मोहम्मद की शफात नसीब फरमा, और हम सबको ज़माने के इमाम के नासिरों और खादिमों में शुमार फरमा। रब्बना तकब्बल मिन्ना इन्नका अंत समीउल अलीम, व तुब अलैना इन्नका अंत तव्वाबुर रहीम।